परख के तौर पर पेश किया गया।
This is VOA News, coming to you by remote. I'm Gene Randall. Iran's President Hassan Rouhani used tough language today aimed at the United Arab Emirates, calling his decision to normalize ties with Israel a huge mistake. In a televised speech, Rouhani warned the Gulf nation against allowing Israel to have a foothold in the region. The UAE-Israel agreement, announced on Thursday, is seen as a strategic boost for the Arab Gulf states' regional and global standing. U.S. Secretary of State Mike Pompeo today signed a defense cooperation agreement with Poland. A major part of it, the transfer of American troops to Poland from Germany. Polish President Andrzej Duda said the pact would serve to increase the security of other countries in the neighborhood. Pompeo said, quote, the opportunities are unlimited. President Donald Trump wants some 12,000 troops out of NATO member Germany, often complaining Germany spends too little on its own defense. 1,000 U.S. service personnel will be redeployed to Poland. They'll join 4,500 Americans already based there. As the oil spill off the coast of Mauritius in the Indian Ocean worsens, Japan's Environment Minister Shinjiro Koizumi says Tokyo will send a team to assess the damage. 1,000 tons of oil have leaked out so far just off the Mauritius coast. A Japanese-owned bulk carrier struck a coral reef in late July, triggering a state of environmental emergency. Scientists are calling the country's worst ecological disaster involved in this operation. Removing the ship will be a delicate operation and is likely to take months. France says it will assist with the cleanup. Koizumi also told reporters he saw the spill as a grave crisis that could lead to a loss of biodiversity. Japan today marked the 75th anniversary of its surrender in World War II. Emperor Naruhito used the occasion to express deep remorse over his country's wartime actions. He pledged to reflect on the war's events and voiced the hope such a tragedy would never be repeated. While some people expected an apology from Japanese Prime Minister Shinzo Abe, that did not happen. In fact, he gave thanks for the sacrifices of his country's war dead. Via remote, this is VOA News. New outbreaks of the coronavirus are causing unwelcome news for summer vacationers across Europe, as many pandemic restrictions are being reimposed. Light nightclubs are being shut down. Face mask requirements are being expanded, even in trendy resort areas. Europe's hardest hit countries, Britain, France, Italy, and Spain between them, have lost more than 141,000 lives to COVID-19. Being blamed for many new flare-ups, clubs, alcohol-fueled street parties, and large family gatherings. Spanish Health Minister Salvador Illa has announced all nightclubs will be closed, and he issued a ban on outdoor smoking in public places where a distance of 2 meters cannot be maintained. Nursing home visits are limited to one person a day for each resident for only 1 hour. Spain has recorded almost 50,000 confirmed COVID cases in the past 2 weeks. Among Italy's anxieties, the pandemic's effects on next weekend's Ferragosto holiday, when millions of people normally celebrate with trips to domestic beaches and mountain areas or go abroad. On the island of Capri, the mayor has broadened a face mask order. Instead of just at night, those coverings are now required for the entire day. Italy yesterday recorded 574 new COVID cases, the largest daily number since late May. In Greece, new limits on restaurants, bars, and nightclubs that operate past midnight have been widened to more of the country, including Athens. On the popular tourist islands of Paros and Antiparos in the Aegean, gatherings of more than 9 people have been prohibited. To this point, Greece has been spared the full wrath of the pandemic, with 6,600 cases at a cost of 223 lives. The global COVID numbers, meanwhile, continue their relentless climb. The case count is nearing 21.2 million, with a death toll of 766,000. Topping the list is the United States, with 5.3 million infections and well over 168,000 fatalities. Latin America is the world's worst hit pandemic region. Its caseload is more than 6 million, and it continues to accelerate, even as many nations begin to relax their lockdowns. The Pan American Health Organization is warning of an increase in other diseases due to the saturation of health services and the suspension of routine vaccination campaigns as a result of the coronavirus. The International Monetary Fund predicts the regional economy will shrink by almost 9.5% this year. Brazil has the most COVID cases in the world after the United States. The country has suffered over 106,000 COVID fatalities. Peru and Chile have the highest caseloads and number of deaths in the world per 100,000 inhabitants. President Trump has ordered ByteDance to defest the U.S. operations of its video sharing app, TikTok, within 90 days. It is the latest effort to ramp up pressure on the Chinese company over concerns about the safety of the personal data it handles. More news online via remote. I'm Gene Randall, and this is VOA News.
وائس آف امریکہ اردو ہے۔ آپ سن رہے ہیں خصوصی ریڈیو پروگرام، یہ پروگرام آپ کے لیے نشر مقرر کے طور پر پیش کیا جا رہا ہے۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ آج ہم بات کر رہے ہیں پاکستان میں ای لرننگ یا ایجوکیشن کے شعبے میں ٹیکنالوجی کی اہمیت اور اس کے بڑھتے ہوئے استعمال پر۔ اس وقت دنیا بھر میں تعلیم کے شعبے میں ای لرننگ سب سے تیزی سے ترقی کرتا ہوا سیکٹر بن چکا ہے۔ یہی وجہ ہے کہ تعلیم، آئی ٹی اور سوشل انٹرپرینورز اس شعبے میں سامنے آ رہے ہیں۔ پاکستان میں بھی یہی صورتحال ہے۔ آج ہم آپ کی ملاقات ای لرننگ کے شعبے کے کچھ ایسے ماہرین سے کرا رہے ہیں جو پاکستان کے اسکول کے بچوں کو ان کے سلیبس کے مطابق آن لائن، لائیو اور ریکارڈڈ فارم میں ویڈیو کلاسز اور ویڈیو لیکچرز یا تو بالکل مفت یا انتہائی کم قیمت پر فراہم کرنے کے لیے اپنے ای لرننگ پلیٹ فارمز استعمال کر رہے ہیں۔ ایسا ہی ایک پلیٹ فارم ہے سبق.com، جسے قائم کیا ہے ایک شادی شدہ پاکستانی امریکی جوڑے نے، جو 27 سال تک امریکہ میں رہنے کے بعد پاکستان واپس آئے ہیں اور امریکہ میں قائم آئی ٹی کی اپنی کمپنی کے وسائل استعمال کرتے ہوئے پاکستان کے اسکول کے لاکھوں بچوں کو اپنی تعلیم کا سلسلہ جاری رکھنے میں مدد دینے کے لیے اپنا آن لائن پلیٹ فارم بالکل فری فراہم کر رہے ہیں، اور یہ جو تعلیم دے رہے ہیں وہ امریکہ اور یورپی اسکولوں کے معیار اور اسٹائل کے مطابق دی جا رہی ہے۔ تو لیجئے ان سے بات کرتے ہیں۔ آپ ہیں اقبال مصطفیٰ خان اور آسمہ مصطفیٰ، ٹیلی فون پر ہمارے ساتھ موجود ہیں۔ السلام علیکم اقبال مصطفیٰ اور آسمہ مصطفیٰ صاحبہ۔
جی وعلیکم السلام۔
بہت شکریہ، آپ دونوں COVID-19 کی وجہ سے اکٹھے ہیں اور آپ کی فیملی بھی اکٹھی ہے، تو ہمیں یہ موقع مل گیا کہ آپ دونوں کو اکٹھا ہی براڈ کاسٹ کر دیں۔ تو بات شروع کریں گے اقبال مصطفیٰ خان صاحب، آپ سے کچھ بتائیے کہ یہ امریکہ میں کیا کر رہے تھے اور کیسے پھر آپ پاکستان واپس گئے اور وہاں پھر یہ سبق کا جو پلیٹ فارم ہے اور یہ بالکل فری ای لرننگ کا پلیٹ فارم آپ نے قائم کیا، کچھ اس کی تفصیل ہمارے سننے والوں کو بتائیے۔
جی جی بالکل، میں جی امریکہ میں ہی تعلیم حاصل کی، پھر وہیں پہ جاب کی، پھر جاب کے بعد وہاں کاروبار سٹارٹ کر دیا۔ اور میری شادی میری یہاں اسلام آباد پہ ہی ہوئی، میری وائف بھی اسلام آباد ہی کی ہے، میں بھی اسلام آباد کا ہوں، بلکہ اسلام آباد میں ایک گاؤں ہے گولڈا شریف، میں وہاں کا رہنے والا تھا اوریجنلی۔ تو وہاں سے میرا امریکہ میں ایک سافٹ ویئر کا بزنس ہے جس میں آف شور آفس میرا اسلام آباد میں ہے 1998 سے۔ وہ مجھے اللہ نے ایسا موقع دیا 2011 میں میں اسی بزنس کو رن کرتے ہوئے پاکستان شفٹ ہو گیا۔ ان کو شفٹ ہونے کے بعد بھی میرے امریکہ تو چکر لگتے رہتے ہیں، لیکن بہرحال ہم رہ یہاں پہ رہے تھے اور ہم کافی اچھے سے پلان کر رہے تھے کسی طرح پاکستان واپس جا کے رہیں۔ اور ایجوکیشن جو ہے میرا پیشن اس لیے بھی تھا کہ میری اپنی امی جو ہے وہ گورنمنٹ پرائمری اسکول کی ٹیچر تھیں، جب اور اس کے ساتھ میری پھوپھی بھی جو ہے گورنمنٹ پرائمری اسکول گرلز پرائمری اسکول کی پرنسپل تھی، بلکہ ہمارے گاؤں میں جو گورنمنٹ گرلز کا اسکول تھا وہ میرے دادا کے گھر میں تھا، تو بچپن سے میں نے ان کو ٹیچنگ کرتے ہوئے دیکھا۔ تو امریکہ میں میں خان اکیڈمی سے بڑا امپریس تھا کہ انہوں نے بہت ہی عمدہ کام کر کے رکھا ہے، تو میں جب غور کیا تو پاکستان میں اس کی اور بھی زیادہ نیند تھی۔ تو پھر میں نے کہا کہ ہم اچھی خان اکیڈمی کے اسٹائل پہ اپنے طور پہ ویڈیو لیکچر بنائیں گے فری کر کے اور بچوں کے لیے پاکستان میں اردو میں، تاکہ بچوں کو عام اسٹوڈنٹ کو وہ سمجھ آتے۔ تو ہم نے جو ہے سائنس، میتھ اور سائنس کے سبجیکٹ سے اسٹارٹ کیا۔ 2012 میں ہم نے یہ چیز اسٹارٹ کی، 6-8 مہینے یہاں پہ پہلے سیٹل ہونے کے بعد، اور اب ہم وہ کرتے کرتے اب ہم پاکستان کے سب سے بڑے ای لرننگ پلیٹ فارم بن چکے ہیں۔ تقریباً 14,000 سے زیادہ ویڈیوز ہم نے بنا لیے ہیں، ہمارے پاس پوری ایک ٹیم ہے ٹیچرز کی جو یہاں پاکستان میں کافی ہائیلی کوالیفائڈ، ہم ایم فل لیول کے ٹیچرز ہائر کرتے ہیں اور ان کو ٹرین کرتے ہیں۔ اور جتنے بھی ڈیفیکلٹ سبجیکٹس ہیں اس میں انگلش لینگویج، میتھمیٹکس، فزکس، کیمسٹری، بایولوجی، کمپیوٹر سائنس، اکاؤنٹنگ، اور پھر جو کنڈر گارڈن سے 5ویں تک انگلش اور میتھمیٹکس، اور 6ویں سے 8ویں تک انگلش، میتھمیٹکس اور سائنس بھی آ گئی اس کے اندر۔ تو ہر ڈیفیکلٹ سبجیکٹ جو ہے جہاں جس میں کہ بچوں کو لرننگ میں پرابلم ہوتی ہے، وہ ہم نے ایز اے سسٹمیٹک انداز سے ہر ٹاپک کو کور کیا ہے سلیبس پہ، تاکہ پاکستان کے پانچوں بورڈ جو ہیں فیڈرل، پنجاب، سندھ، کے پی اور بلوچستان، ان کی ٹیکسٹ بکس، ان کے کریکولم کو پوری طرح ہم کور کرتے ہیں. اس وجہ سے ہماری جو بالکل فری ہے یہ، تو ہماری ویب سائٹ پہ بہت سارے بچے آتے ہیں، بہت سارے اچھے بچے آ کے بیٹھ کے ہمارے لیکچرز دیکھتے ہیں، اس سے بہت سارے بچوں کو ٹیوشن نہیں پڑھنی پڑتی اور بہت سارے بچے ہمیں بتاتے ہیں کہ بہت اچھے نمبر لے رہے. ابھی ہمارے جو ہے تقریباً آپ کہہ لیں کہ ہر جو ہے نا 3 مہینے کے اندر آپ کہہ لیں 2 to 3 million بچے ہمارے ویڈیوز دیکھ رہے ہوتے ہیں. تو ہاں جی کافی بڑی تعداد ہے اور ابھی ہم یہ کانٹینٹ اور اس میں ایڈ کرتے جا رہے ہیں، جتنی بھی ہم جتنا کوریج کر سکتے ہیں کرتے جا رہے ہیں. اور ہم نے اس کو میٹنگ رکھا ہوا ہے کہ بالکل فری،
بالکل فری. اور یہ سارا اردو میں ہوتا ہے، اردو میں یا دوسری لینگویجز میں، سندھی، پنجابی میں؟
نہیں، اصل میں اردو ہم نے پک کی ہے بیکاز ایک سے زیادہ لینگویج کرنا ٹف ہے. ٹرمینالوجی انگلش میڈیم کی ہے، تو ہم جو ہے جیسے انگلش میڈیم اسکولس میں بھی عام ٹیچر جو ہے نا وہ بولتا اردو میں لیکن ٹرمینالوجی انگلش کی یوز کرتا ہے، تو ہم نے ویسے ہم ٹیچ کرتے ہیں. لیکن
یہ صرف پرائمری اسکول تک کی ہے یہ سارا کچھ پلیٹ فارم؟
یہ کنڈر گارڈن سے لے کے 12ویں جماعت تک ہے.
12ویں جماعت تک ہے، اچھا. اور یہ جو سلیبس، اور سلیبس وہی ہے جو کہ گورنمنٹ کا منظور شدہ جہاں اسکولوں میں چل رہا ہے؟
سلیبس وہ ہے، بلکہ ہم نے اس میں کیمبرج کو بھی لے آئے ہیں، لیکن سلیبس سے ٹاپک وہاں سے پک کرتے ہیں، لیکن ٹیچنگ اسٹائل ہمارا انٹرنیشنل اسٹینڈرڈ کا ہے. مطلب ہم جو ہے امیرکن کریکولم کو بھی اسٹڈی کرتے ہیں، ہم برٹش کو بھی اسٹڈی کرتے ہیں. فرض کہ ہم یو ایس کامن کور جو ہے، جو کہ ایک امریکہ کے اندر اسٹیٹ لیول پہ اسٹینڈرڈ بن گیا ہے وہاں کے ہائی اسکولس کے اندر، ہم اس کی ٹیکنیک بھی یہاں پک کرتے ہیں. تو ہم ٹیچنگ جو ہے وہ تو ورلڈ کلاس کرتے ہیں، لیکن ٹاپکس بہرحال وہی ہوتے ہیں جو بکس کے. تو جب ہمارے ویڈیو کو بچہ دیکھتا ہے تو وہ بک سے بہت زیادہ سیکھ رہا ہوتا ہے.
تو آسما اقبال صاحبہ، آپ کا کیا رول ہے اس پلیٹ فارم پر؟ سبق
کنٹینٹ کی مینجمنٹ ہے وہ میں مینج کرتی ہوں، یعنی ساری ویڈیوز کا بنانا، ان کا کوالٹی چیک کہ ہم نے کیا کریکولم رکھنا ہے، اس کو کیسے فالو کرنا ہے، اور یہ جو ہے یہ سارا کچھ جو ہے جو، اور ویب سائٹ پہ آنے تک اور اس کے بعد سارا کام جو ہے وہ مینج.
تو اس میں انٹریکشن کا کیا پھر سلسلہ ہوتا ہے؟ اسٹوڈینٹس جو پڑھ لیتے ہیں، ویڈیوز دیکھ لیتے ہیں، اس کے بعد ان کی انٹریکشن یا کوئی کوسچنز، اس کا کیا پھر سلسلہ بنتا ہے؟
اصل میں اسٹوڈینٹس جو ہے وہ کوسچن پوسٹ بھی کر سکتے ہیں اور ہم اس کے اوپر کافی ساری فیڈ بیک لے کے ویڈیو کو جو ہے امپروو کرنا ہوتا ہے امپروو بھی کر دیتے ہیں. لیکن جو بیسک ماڈل ہے یہ وہی میں نے کہا نا، خان اکیڈمی جو امریکہ میں بہت پاپولر ہے، وہی والا ماڈل ہے کہ ویڈیو لیکچر میں اتنی ڈیپتھ ہو کہ بچے کے بہت سارے کوشچنز آنسر ہو جائیں. تو بچے کو وہ جو لائیو ٹیچر کی نیڈ ہے وہ کم رہ جاتی ہے، بچہ یہ ویڈیو بار بار دیکھ سکتا. اور پھر دوسرے بچے بھی فرض کہ ایک بچے نے اسٹوڈنٹ کسی نے کوشچن کر دیا، تو اگر ہم آنسر نہیں بھی کرے دوسرے اسٹوڈنٹ آنسر کر.
ڈیلی کا نہیں ہے، بلکہ آپ نے تمام ویڈیوز ایک مرتبہ اپنی ویب سائٹس پر پوسٹ کر دی ہیں، جو بھی اسٹوڈنٹ چاہے وہ جس چیز کو بھی دیکھنا چاہے وہ دیکھ لے کسی بھی وقت.
جی جی بالکل، ہماری ویب سائٹ کا نام ہے sabak.pk sabaq.pk، اور اس پہ جب اسٹوڈنٹ جاتا ہے، اور اسی طرح ہمارا ایک یوٹیوب کا چینل بھی ہے سبق فاؤنڈیشن کے نام سے، سارے ویڈیوز یوٹیوب پر ہیں اور ہماری ویب سائٹ سے بھی ایکسیسبل. تو وہاں پر ویڈیوز سارے بنے ہوئے رکھے ہیں اور ہم ہر ہفتے ہر مہینے نئے ویڈیوز ڈالے جا رہے ہیں. 14,000 ویڈیوز ہو گئے ہیں اور اب انشاءاللہ یہ نمبر اور اوپر جائے گا.
تو کتنے آپ کے پاس عملہ ہے جو یہ سارا کام کر رہا ہے؟
تقریباً جی مختلف اوقات پہ مختلف سائز تھا، لیکن ایک وقت میں کوئی 20 سے 25 ٹیچر بھی ہم نے رکھے ہوئے ہیں. آج کل تھوڑا سا کم ہے، لیکن تقریباً آپ کہہ لیں 15 سے 20 ٹیچر فل ٹائم یہ کام
کر. فل ٹائم؟ اور آپ ان کو، یعنی وہ آپ کے ملازم ہیں، وہ آپ کے امپلائیز ہیں؟
جی جی، ہم ان کو پوری مارکیٹ ریٹ کے اوپر پروفیشنل انداز سے تنخواہ پے کرتے ہیں. اور یہ اس کی جو فنڈنگ ہے ہم اپنے جو آئی ٹی کا بزنس ہے اس سے کرتے ہیں.
اچھا، اس میں یعنی کسی اور کا دخل عمل نہیں ہے، آپ دونوں اپنے ہی ریسورسز کو استعمال کرتے ہیں اور اس کو چلا رہے ہیں، اور جو کچھ بھی ہو رہا ہے اس پہ کسی سے کوئی مدد نہیں لیتے
ابھی تک؟ تو نہیں لی، ہمارا انٹینشن मिशन तो यही थी कि ये इसको हम सदका जारिया के तौर पे करें और अपने इस आमदन के अंदर से इसको कर सके। और उसी दफ्तर में हम ये करते हैं जहां पे हमारा आईटी एक्सपोर्ट का बिजनेस है, तो हमारा आप क्या लें कि खर्च थोड़ा उस लिहाज से कम भी हो जाता है।
और वो जो टीचर्स हैं वो सारे अपने अपने घरों से आपकी ऑनलाइन ही सारा काम होता है ये।
आजकल तो खैर कोविड की वजह से पिछले चार माह से वर्क फ्रॉम होम हो रहे हैं, लेकिन प्रॉपर वर्क फ्रॉम होम में भी जैसे दफ्तर में वर्क फ्रॉम होम होता है, आपकी डेली मीटिंग्स होती है, हर चीज होता है। इससे कोविड से पहले तो बाकायदा दफ्तर में आते थे, फुल टाइम टीचर्स काम करते
हैं। ये लोग काम करते हैं जिस तरह दो एक सब्जेक्ट पे अगर काम कर रहे हैं तो दो टीचर्स की टीम होती है। अच्छा। और फिर एक उनके ऊपर फाइनल रिव्यूअर होता है, क्योंकि अगर चीज को हम बना रहे हैं तो उसकी क्वालिटी को कंट्रोल करने के लिए दोनों टीचर्स पहले अपनी वीडियोस बनाते हैं, फिर एक दूसरे की वीडियो रिव्यू करते हैं, फिर जब वो अप्रूव कर देते हैं देन वी हैव अ फाइनल रिव्यूअर फॉर दैट, ताकि कोई भी कंसेप्चुअल मिस्टेक या कोई कमी बेची हो वो हम पूरी कर सकें।
तो पाकिस्तान टेलीविजन पर फिर आपका ये जो कॉन्टेंट्स है वो डेली इस्तेमाल हो रहे हैं किस तरह?
जी, वो उन्होंने जब ये कोविड की वजह से पीटीवी टेले स्कूल के नाम से एक चैनल लॉन्च किया था आज से दो तीन महीने पहले, तो उस वक्त उन्होंने चार पांच मुख्तलिफ प्राइवेट सेक्टर की कंपनीज को पिक किया, लेकिन चूंकि हमारा कॉन्टेंट सबसे ज्यादा है, चूंकि हमने कवरेज बहुत ज्यादा दी हुई है हर टॉपिक पे हमारे वीडियोज हैं, तो उन्होंने हमारा तकरीबन आप कह लें नाइन्थ टेंथ अलेवेंथ ट्वेल्थ तो 100% कॉन्टेंट तकरीबन हमारा है, लेकिन किंडरगार्टन से आठवीं तक भी आप कह लें तकरीबन आधा कॉन्टेंट हमारा है, तो मतलब काफी ज्यादा कॉन्टेंट हमारा इस्तेमाल कर रहे हैं जो हमने उनको मुफ्त इस्तेमाल करने के लिए दिया है।
वाह वाह, तो कोई मसाइल भी पेश आते हैं इस तमाम काम में? ये बहुत बड़ा काम है,
लेकिन बहरहाल ये एक ऐसा काम है जिसमें मोटिवेशन लेवल काफी हाई होता है इंसान कि जब वो स्टूडेंट्स देखते हैं। हमारे बहुत सारे बच्चे हमें रिपोर्ट करते हैं कितने अच्छे अच्छे नंबर ले रहे हैं वो, और गर्ल्स को खास तौर पे बहुत फायदा हो रहा है कि ट्यूशन के लिए माँ बाप गर्ल्स को ट्यूशन सेंटर नहीं भेजते, बॉयज को भेज देते, तो ये गर्ल्स घर से बैठ के भी हमारे वीडियोज देख सकते। फिर हमारे आप कह लें स्कर्दू से लेकर तो ग्वादर तक बच्चे हमारा कॉन्टेंट देख रहे हैं, तो जब रिमोट एरिया से भी बच्चे देखते हैं उसको भी हमें बहुत ज्यादा एक सेटिस्फेक्शन मिलती है, तो इसलिए वो चैलेंजेस फिर उसके सामने उतने नहीं रहते।
जिस तरह एक दफा हमें एक स्टूडेंट ने कांटेक्ट किया था बलूचिस्तान से कि हमारे स्कूल में हमें समहाउ बुक्स अवेलेबल नहीं हो रही, तो जो हमारी पढ़ाई है वो आप लोगों की वीडियोस से हम कर रहे हैं, कि जो बलूचिस्तान का सिलेबस हमने लिया हुआ है वो उसको फॉलो करके और वीडियोस देख के वो बच्चे वहां पढ़ते हैं। इस किस्म का जब कोई बच्चे हमें कॉन्टेक्ट करते हैं ना तो हमारा बहुत हौसला इसी से बढ़ता है, फिर हमें और उस पे आगे और मेहनत के लिए जो है ना वो जोश आता है।
तो इस वक्त कुछ कहिए ना पाकिस्तान भर के वालदैन को और बच्चों को जो हमारा प्रोग्राम सुन रहे हैं कि वो आपके चैनल पर किस तरह आए और ज्यादा से ज्यादा आपसे आपके चैनल से इस्तेफादा कर सकें।
तो ये है कि हमारे वही वेबसाइट का नाम है sabak.pk, उसके ऊपर आए, बिल्कुल हर चीज फ्री है, कोई लॉगिन भी नहीं है रिक्वायर्ड, और बच्चे को वालदैन ने सिर्फ एक ड्यूटी करनी है कि बच्चे को वहां पे लेके आना है, और अगर बच्चे की उम्र कम है तो उसको वहां बिठाना है, वो ड्यूटी हम नहीं दे सकते, वो बहरहाल वालदैन ने देनी है, लेकिन एक बार वो वहां पे ले आएंगे तो हम बिल्कुल कॉन्फिडेंस से कहते हैं कि तकरीबन एवरेज 15-20% नंबर बच्चों के ज्यादा आते हैं इम्तिहान।
जाहिर है आपका एक्सपोजर जो यहाँ अमेरिका का था उसी को इस्तेमाल करते हुए आप बड़ी कामयाबी की बात है, उन स्टूडेंट्स के लिए भी जो इसे अवेल कर रहे हैं वो भी जहीन स्टूडेंट्स हैं जो इसको अवेल कर रहे हैं, चीज मौजूद हो और उसको इस्तेमाल करने वाला कोई ना हो और उसको समझने वाला उसकी कदर करने वाला कोई ना हो तो भी उसकी अहमियत उतनी नहीं रहती, लेकिन ये बड़ी बात है कि पाकिस्तान में स्टूडेंट्स को एहसास है कि ऐसी ऐसे प्लेटफॉर्म से किस तरह इस्तेफादा किया जाना चाहिए और उससे उनको क्या क्या फ़ायदा हो सकता है। आपका बेहद शुक्रिया इकबाल मुस्तफ़ा खान साहब और आसमा इकबाल साहिबा, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप सबक जो टेली या ई लर्निंग का प्लेटफॉर्म है आप दोनों उसके फाउंडर हैं और फ्री चला रहे हैं इसको और बहुत सारे हजारों तालिब इल्मों को उससे फायदा पहुंचा रहे हैं, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर facebook.com/urdubhoe और ट्विटर और इंस्टाग्राम पर @urdubhoe पर हमें फॉलो कीजिए।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये دیکھنے سننے اور پڑھنے کے لیے ڈاؤن لوڈ کیجیے وی او اے اردو کی نئی ایپ. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل. آج ہم بات کر رہے ہیں پاکستان میں ای لرننگ یعنی ایجوکیشن کے شعبے میں ٹیکنالوجی کے استعمال پر. اس شعبے میں ایک پاکستانی امریکی جوڑے کی گفتگو آپ نے سنی, اور اب ایک پاکستانی جوڑے کی بات کرتے ہیں جو امریکہ کے اعلیٰ تعلیمی اداروں سے اعلیٰ تعلیم حاصل کرنے کے بعد اس وقت پاکستان میں آن لائن لرننگ کے فروغ کے لیے ایک پلیٹ فارم قائم کر چکا ہے. نام ہے اس کا ایڈکاسا. اس وقت ایڈکاسا کے کو فاؤنڈر فہد تنویر ہمارے ساتھ ٹیلی فون پر موجود ہیں اسلام آباد سے. ان سے بات کرتے ہیں. السلام علیکم فہد تنویر صاحب.
وعلیکم السلام.
پہلے کہ آپ کے ای لرننگ پلیٹ فارم یا ایڈکاسا کی بات کریں, ہمارے سننے والوں کو بتائیے کہ امریکہ سے حاصل کی ہوئی تعلیم اور یہاں کے ایکسپوجر کا اس پلیٹ فارم کے قیام میں کس حد تک عمل دخل تھا؟
جی یاسمین, بہت شکریہ آپ کا کہ آپ نے ہمیں مدعو کیا اس موقع پر. اور میری وائف, ہم دونوں باپ اعلیٰ تعلیم کے لیے آئے. میری وائف علم جو کو فاؤنڈر بھی ہیں اس ادارے کی, اور فل برائٹ اسکالر بھی ہیں, اور انہوں نے کارنگی میلن یونیورسٹی سے اپنا ماسٹرز کیا ان پبلک پالیسی, اور میں نے ہارورڈ یونیورسٹی سے اپنا سیکنڈ ماسٹرز کیا ان فائنینشیل مینجمنٹ. جو میں پہلی اعلیٰ تعلیم تھی وہ پاکستان میں لمز یونیورسٹی سے تھی. تو ہم لوگ اپنے دو سالہ تعلیمی سفر وہاں ہم نے گزارا, اور بہت کچھ سیکھا, بہت کچھ دیکھا, اور ہوپ فلی اچھی چیزوں کو لے کے ہم اپنے ملک واپس آئے ہیں یہاں پہ چیزوں کو آگے بڑھانے کے لیے. یہ تو سب سے پہلے تو ہماری یونیورسٹی جس نے ہمیں پاکستان میں تعلیم دی, انہوں نے ہمارا ہاتھ پکڑا, وچ واز لمز, لاہور یونیورسٹی آف مینجمنٹ سائنسز, اور وہاں سے ہمارا سلسلہ شروع ہوا. پھر اس کے بعد جو برٹش یو کے ایڈ ہے, انہوں نے ہماری مدد کی ریسرچ کے اندر کافی زیادہ, کہ کس طرح تعلیم کے شعبے کو آگے بڑھانا ہے ٹیکنالوجی کے ذریعے. تو انہوں نے ہماری مدد کی اس سلسلے میں, کچھ وسائل بھی پرووائڈ کیے, اور ساتھ ساتھ ہمارے ساتھ ایکسپرٹیز بھی پرووائڈ کی, جس کی وجہ سے ہم یہ سسٹم اچھا بنا سکے. پھر یو ایس ایڈ نے ہماری مدد کی ٹیکنالوجی کی رسائی میں, ہماری مدد کی ان ٹرمز آف ہمیں لنک کیا اچھے لوگوں کے ساتھ جو ہماری مدد کر سکتے تھے ایک اچھا ٹیکنالوجی انفراسٹرکچر بنانے میں اور ایکسپیریمنٹ کرنے میں. تو شروع کے دنوں میں جو لوگ تعلیمی شعبے سے وابستہ ہیں پاکستان میں, چاہے وہ فورن انٹیٹیز ہیں یا پاکستانی انٹیٹیز ہیں, سب نے ہماری مدد کی, اور اس کی وجہ سے ہم ایک اسٹرانگ اور اچھی ادارہ کو ہم بنا سکے. اس کے بعد جب ہم مارکیٹ میں آئے تو لوگوں نے دیکھا, سراہا ہمارے کام کو اور اس کو آگے بڑھایا, جس کی وجہ سے اب یہ خود کفیل ادارہ ہے, اور اب لوگ جو ہیں اس میں انویسٹ کرنا چاہتے ہیں.
تو بتائیے کہ ایڈکاسا کا مطلب کیا ہے, اور کس طرح یہ ادارہ قائم ہوا, اور کس طرح اس وقت یہ چل رہا ہے؟
ایڈکاسا جو ہے بہت سادہ سے اس کے معنی ہیں. ایڈ آتا ہے ایجوکیشن سے, اور کاسا کے معنی ہیں گھر یا گاہ. تو ایڈکاسا یعنی علم گاہ یا تعلیم گاہ.
کس زبان میں کاسا, کس زبان میں گھر کو کہتے ہیں؟
کاسا جو ہوتا ہے یہ بہت سی مختلف زبانوں میں, اگر آپ لاطینی زبانوں میں دیکھیں تو کاسا کا مطلب گھر ہی ہوتا ہے, اور عربی کے اور فارسی میں بھی آپ کو یہ لفظ ملتا ہے جس کا معنی گھر کے ہیں یا گاہ کے ہیں. تو یہ ایسی چیز ہے جو ایسٹ یا ویسٹ آپ کسی طرف بھی جائیں فوراً سمجھ آ جاتا ہے کہ یہ کسی گاہ یا آرام گاہ یا گھر کے نارے میں بات کر رہے ہیں, اور ہم تعلیم کی ایسی جگہ قائم کرنا چاہتے ہیں ڈیجیٹل اسپیس میں.
تو کس کو سکھاتے ہیں, صرف اسٹوڈینٹس کو یا اساتذہ کو یا والدین کو, کس کس کو آپ اس پلیٹ فارم سے مستفید کر رہے ہیں؟
جی ہم نے شروع تو کیا تھا اس مقصد سے کہ پاکستان کے ایسے بچوں کو جو دور دراز علاقوں میں ہیں یا کسی بھی وجہ سے تعلیم کی رسائی ان کے لیے مشکل ہے, ان کے لیے ہم ٹیکنالوجی کے ذریعے آسانی پیدا کریں, اور خاص طور پہ وہ جو سائنس کی تعلیم حاصل کرنا چاہتے ہیں اور سائنس کے شعبوں میں آگے بڑھنا چاہتے ہیں, ان کی ہم خاص طور پہ مدد کرنا چاہتے تھے. لیکن جیسے جیسے ہمارا کام آگے فراوانی پکڑا اس نے, اور اس میں آسانی پیدا ہوئی, تو ہم نے دیکھا کہ اساتذہ بھی ہمارے مختلف جو ہماری چیزیں فراہم کر رہے ہیں ان سے فائدہ اٹھا رہے ہیں اور اپنے شعبے میں آگے بڑھ رہے ہیں. تو آہستہ آہستہ پھیلاؤ بڑھتا گیا, اور ہم لوگ زیادہ سے زیادہ لوگوں کی مدد کر پا رہے ہیں. اس کووڈ کے زمانے میں ہم تقریباً 50,000 لوگ ہمارے سروسز سے پاکستان میں فائدہ اٹھا رہے ہیں, اور روز یہ نمبر بڑھتا جاتا ہے.
تو اور اسکولز بھی آپ کی اس میں پلیٹ فارم پر آ رہے ہیں؟
जी जरूर, तकरीबन 41 के करीब स्कूल हमें पहले साल में ज्वाइन किया है और ये नंबर भी बढ़ता जा रहा है, जिसमें हम स्कूलों के अंदर जहाँ असातिज़ा मुयस्सर नहीं है वहाँ पे एकासा अपनी टेक्नोलॉजी के जरिए असातिज़ा फराहम करता है, उनके लिए आसानी इम्तहानात की तैयारी में पैदा करता है और उनको लाहौर या कराची जैसे बड़े शहरों के असातिज़ा के बराबर लाने की कोशिश करता है।
तो कैसे कैसे काम करता है आपका ये प्लेटफॉर्म?
जी बिल्कुल, बहुत अच्छा सवाल है। हम ऐसा करते हैं कि जो लाइव क्लासेस होती हैं यानी इंटरनेट के जरिए हम ब्रॉडकास्ट करते हैं वीडियो लाइव क्लासेस, जिनके अंदर जो असातिज़ा होते हैं वो हमारे हेड ऑफिस से अपने रोज के लेक्चर बराह रास्त उनको फराहम करते हैं और बच्चे मुख्तलिफ टेक्नोलॉजीज के जरिए जैसे चैट है, वीडियो है, वापस अपने सवालात और अपने जो चीजें उनको खटक रही होती हैं वो वापस शेयर करते हैं। तो हम उनके बराह रास्त जवाब भी देते हैं और लेक्चर और क्लास के बाद यही लेक्चर उनको रिकॉर्डेड फॉर्म में भी मयसर होते हैं और साथ साथ उनके इम्तहानात और होमवर्क वगैरह भी हम अपने लाहौर के हेड ऑफिस में ग्रेड करके डिजिटली उनको वापस भेजते हैं और दूर दराज इलाकों में इस तरह अच्छी क्वालिटी के असातिज़ा जो बड़े शहरों में आम मयसर हैं मयसर हो जाते हैं।
सिस्टम चलता कैसे है, आप कैसे रब्ता करते हैं, बच्चे कैसे आपके प्लेटफॉर्म पर आते हैं, स्कूल कैसे आपके प्लेटफॉर्म से मुस्तफीद होते हैं?
जी मैं आपको इसके बारे में बताता हूँ। असल में बहुत से इदारे हैं जो बहुत मेहनत से काम कर रहे हैं स्कूलों को और तालीम को आम बनाने के लिए पाकिस्तान में, लेकिन उनका सबसे बड़ा जो चैलेंज है वो है अच्छी क्वालिटी के असातिज़ा की फराहमी। बिल्डिंग बन जाती है, वसाइल इकट्ठे हो जाते हैं लेकिन असातिज़ा नहीं मिलते दूर दराज इलाकों में। तो हमने ये सिस्टम बनाया है कि इंटरनेट के जरिए, इंटरनेट में बहुत सी टेक्नोलॉजीज आजकल बहुत आम है जिस तरह फेसबुक लाइव है या यूट्यूब लाइव है, तो उस तरह की टेक्नोलॉजी को इस्तेमाल करते हुए हम वीडियो लाइव ब्रॉडकास्ट करते हैं इंटरनेट के जरिए, जिसके ऊपर रोजाना के तौर पे हम सुबह 8 बजे से लेके दोपहर 2 बजे तक एक स्कूल की तरह क्लासेस को लेक्चर को वीडियो पे ब्रॉडकास्ट करते हैं और स्कूल उनको वहां पे देख सकते हैं हमारे प्रोवाइडेड एक प्रोजेक्टर के जरिए। वो क्लास उसी तरह चलती है और बच्चे सवालात चैट के जरिए, एक चैट का टूल है जिस तरह व्हाट्सएप है या फेसबुक चैट है उसी तरह इस्तेमाल करते हैं, हमें सवालात भेजते हैं अपने बराह रास्त उसी लेक्चर के दौरान और उसके बाद भी हमारे साथ और हमारी टीम अवेलेबल होती है उन बच्चों के सवालों को और इंकशाफात को दूर करने के लिए, ताकि वो आसानी से आगे बढ़ सके और अपनी तालीमी सफर को जारी रख सके। तो इस तरह बहुत से ऐसे स्कूल जो मिडिल तक रुके हुए थे पाकिस्तान में वो अब हाई स्कूल की तरफ बढ़ रहे हैं क्योंकि उनके पास अब असातिज़ा मुयस्सर है। ये माली तौर पर भी अब आसानी है उनके लिए क्योंकि हमारी जो सर्विसेज होती हैं वो जनरली 10 गुना सस्ती होती हैं अगर आप आम टीचरों को वहाँ हायर करते, और ये टेक्नोलॉजिकली भी बहुत पावरफुल है बिकॉज इस तरह की इलाकों के अंदर क्वालिफाइड टीचर्स का मिलना बहुत मुश्किल है, तो इंडिया ना होने के बराबर ही है। तो इस तरह हम लाहौर जैसे बड़े शहर के टॉप क्वालिफाइड टीचर्स को खुद हायर करके इन मुख्तलिफ स्कूलों में ब्रॉडकास्ट करवाते हैं।
लेकिन ये जो ब्रॉडकास्ट करवाते हैं किन किन क्लासेस के लिए ये वो होती हैं लेक्चर्स, या निसाब से मुंसलिक होते हैं या अलग से कोई आप कंटेंट्स देते हैं?
नहीं जी, हम बिल्कुल, ये आपने बहुत इम्पोर्टेंट बात की। ये सबसे पहले तो ये है मैट्रिक और एफएससी की तैयारी के लिए हमने शुरू किया है, दोनों का जो तसलसल है वो साइंस की तालीम से जुड़ता है और हम साइंस की तालीम की फरहमी के ऊपर खास तवज्जो दे रहे हैं क्योंकि आगे के दौर में एक नॉलेज इकोनॉमी है जहाँ पे साइंस की तालीम आम होना बहुत जरूरी है, खास तौर पे हमारे जैसे मुल्क में जहाँ ये तालीम बहुत मुश्किल से मुयसर है और उसके बाद इसका इस्तेमाल भी जो है वो लोगों को कम आता है कि किस तरह इस्तेमाल करके इसमें पेशों को अपनाना है। तो हम ये कोशिश कर रहे हैं कि जो बच्चे जहीन हैं, जहानत में कोई कमी नहीं है लेकिन उनके पास पढ़ाने वाले लोग नहीं है साइंस के, उनको साइंस के साथ साथ फराहम किए जाए। तो सबसे पहले तो हम नवी जमात से लेके 12वीं जमात तक के जो स्टूडेंट हैं उनको पढ़ाते हैं डेली स्केड्यूल के ऊपर साइंस की तालीम देते हैं।
नहीं, लेकिन वो जो सिलेबस कौन सा होता है साइंस की तालीम, तो एक वेट बड़ा वसी है।
नहीं, तालीम तो हम जी सिलेबस जो है वो तो नेशनल करिकुलम और प्रोविंशियल करिकुलम के हिसाब से होता है। हमारे मुल्क में 5 करिकुलम है, पंजाब, सिंध, केपीके, बलोचिस्तान और फेडरल टेक्स्ट बुक बोर्ड होता है, तो हमारा सारा सिलेबस उससे अलाइंड होता है। तो हम तैयारी उन्हीं इम्तहानात की कराते हैं जो ये बच्चे जाके आगे जाके देंगे अपने प्रोफेशनल लाइफ में आगे बढ़ने के लिए।
अच्छा ठीक, तो और उनको ये सहूलत होती है कि उनको हाईली क्वालिफाइड टीचर्स मिल जाते हैं और बजाय इसके वो ट्यूशन पढ़ें और बहुत सारे पैसे दें किसी एक उस्ताद को, वो ऑनलाइन आकर जो कुछ सीखना चाहते हैं और इम्तिहान की तैयारी भी वो प्रोफेशनल तरीके से कराते हैं ताकि उनको ज्यादा से ज्यादा नंबर आए। ठीक
جی پہلی بات تو یہ ہے, دوسری بات یہ کہ ایسے اساتذہ ہیں ہی نہیں. اگر آپ ہمارے ملک کے تعلیمی نظام کو دیکھیں تو جتنے اساتذہ کی ضرورت ہے ان کے آدھے بھی نہیں ہیں ہمارے ملک میں میسر. تو یہ صرف ٹیکنالوجی کے ذریعے ہی ہو سکتا ہے, ورنہ ہماری نسلوں کو یہ فراہم نہیں ہو پائے گی اور کافی لوگ پیچھے رہ جائیں گے. تو اس لیے ٹیکنالوجی چاہے ہم استعمال کریں یا کوئی اور کرے, لیکن ٹیکنالوجی ہی حل ہے. اتنے زیادہ تقریباً 2 کروڑ سے زیادہ بچے جو ہیں ان کو ایسی تعلیم کی ضرورت ہے, اور اس کے لیے صرف ہمارے ملک میں 2 سے 2.5 لاکھ اساتذہ ہیں جو کوالیفائڈ ہیں اس طرح کی تعلیم دینے کے لیے, وہ بھی پروفیشنل اور سیمی پروفیشنل ہیں. تو آپ سوچئے کہ کتنے کم اساتذہ اویلیبل ہیں, اور وہ بھی بڑے شہروں میں ہیں. چھوٹے شہروں میں 400 سے زیادہ شہر ہیں پاکستان میں, لیکن 9 سے زیادہ شہروں کے آگے جب آپ بڑے شہروں سے نیچے آتے ہیں تو اساتذہ ملنا نہ ہونے کے برابر ہی ہے. تو اس لیے ٹیکنالوجی کا ہم استعمال کر رہے ہیں, خاص طور پہ سائنس کی فیلڈ میں.
تو لیکن صرف آپ کہہ رہے ہیں کہ 9th اور 10th کے بچوں کو, تو جو 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 دوسری دوسری جو اسکول کی سطح کے بچے ہیں, پرائمری اسکول کے بچے, ہائی, ان کو نہیں؟
دیکھیے ہم نے شروعات یہاں سے کی ہے, شروعات کرنے کا یہاں سے مقصد ہے. بیکاز جو بچے میٹرک یعنی 9ویں 10ویں اور ایف ایس سی 11ویں 12ویں کی تعلیم سائنس کی طرف لے کے جا رہے ہوتے ہیں, پہلی بات ہے کہ انہوں نے بہت محنت سے, ان کے والدین نے, ان کے اساتذہ نے اور ان کے خود اپنی محنت سے وہ وہاں پہنچے ہوتے ہیں, اور وہ خواب دیکھ رہے ہوتے ہیں ایک سائنس کی فیلڈ میں آگے بڑھنے کا, جیسے ڈاکٹر یا انجینئر. اور یہ بہت ضروری پروفیشنز ہیں ہمارے ملک کے لیے. تو پہلے تو ہم کوشش کر رہے ہیں اپنے پہلے عمل کے اندر کہ جو بچے یہاں تک پہنچ چکے ہیں اور اتنے آگے آ چکے ہیں, ان کو ہم اس اپنے پائے تکمیل تک لے کے جائیں کہ وہ آگے جا کے میڈیکل یا انجینئرنگ کالج یا کسی بھی سائنس کی فیلڈ کے اندر اپنے پروفیشنل لائف کو سٹارٹ کر سکیں. یہ بڑی پیوٹل یا ایسی جگہ ہوتی ہے اپنے تعلیمی سفر کے اندر جس کے بعد بہت بڑا فیصلہ کرنا پڑتا ہے کہ آپ نے آگے پروفیشنل لائف کو کہاں لے کے جانا ہے. جو اس سے کم عمر کے بچے ہوتے ہیں وہ, ان کے لیے زیادہ تر اسکولز ابھی پھر بھی بہتر ہیں اور اویلیبل ہیں, لیکن 8ویں جماعت کے آگے مشکل ہو رہی ہے ہماری حکومت کے لیے یا ملک کے دیگر اساتذہ کے لیے اور ایجوکیشن سسٹم کے ساتھ جو وابستہ لوگ ہیں ان کے لیے اچھی تعلیم فراہم کرنا. تو پہلے تو ہم نے جو سب سے مشکل مرحلہ ہے اس کو حل کرنے کی کوشش کر رہے ہیں, اس کے بعد ہم ظاہری بات ہے کوشش کریں گے کہ ہر مرحلے کے اوپر اپنی پیشہ وانہ مہارت کو استعمال کریں اور لوگوں کی مدد کریں. لیکن یہ وہ جگہ ہے جہاں پہ زیادہ تر سسٹم فیل ہو رہا ہے, تو ہم نے سوچا ہے کہ ہم پہلے سب سے پہلے سب سے مشکل چیز کو اپنے سامنے پکڑیں اور اس کو حل کرنے کی کوشش کریں.
تو سکسس سٹوری کیا ہے آپ کی؟
جی بالکل, سکسیس سٹوری تو ابھی تو بہت لمبا سفر باقی ہے, ابھی تو شروعات ہی ہیں. لیکن ہمارے ساتھ شروع شروع میں ہم نے جب پچھلے سال یہ سروسز شروع کی تو ہم نے کچھ اسکولس کو سائن اپ کیا, ایک ایک کر کے ہم نے جب لوگوں کو اسکولس کو متعارف کیا اپنی سروسز کی طرف, ماشاء اللہ ہمارے پاس 41 اسکول ہیں جو اس نیٹورک کے حصہ ہیں, اور ہم نیئرلی ڈبل ہو رہے ہیں ہر سال اپنے نیٹورک کے اندر. اور ہماری جو ایمبیشن ہے یا آپ کہیں کہ جو ہماری سوچ ہے وہ یہ ہے کہ ہم پاکستان کے ہر اسکول کو ایک ٹیکنالوجیکل نیٹورک سے کنیکٹ کریں. دوسری ہماری جو سوچ ہے وہ یہ ہے کہ پاکستان کے جتنے بچے ہیں جو ہائی اسکول لیول پہ ہیں ہم ان کی مدد کریں امتحانات کی تیاری میں, چاہے وہ کسی بھی سبجیکٹ کے لیے تیاری کر رہے ہوں. تو پچھلے سال ایک بھی بچہ نہیں تھا جو ایکاسا کو استعمال کر رہا تھا, اس سال ہمارے پاس 50,000 بچے ہر مہینے ہماری سروسز کو استعمال کر رہے ہیں. تو ایک سال کے اندر کافی پیش رفت ہوئی ہے, لیکن ابھی بھی بہت لمبا سفر باقی ہے. جیسے میں نے آپ کو بتایا کہ کروڑوں بچے ہیں پاکستان میں جن کو ایسی ٹیکنالوجی کے ذریعے تعلیم کی مدد کی اشد ضرورت ہے. تو ہم اکیلے ہی نہیں کر سکتے, لیکن ہم کوشش ضرور کر رہے ہیں, اور ہمارے ساتھ بہت سے ایسے لوگ ہیں جو ہماری بھی مدد کر رہے ہیں, ساتھ ساتھ اپنی طرف سے بھی لوگ کوشش میں گامزن ہیں کہ پاکستان کے بچوں کو آگے بڑھایا جائے. ہم ایک بہت یونیک ملک ہیں, آئی ایم شور آپ کو بھی اس کے اور آپ سننے والوں کو بھی اس بات کا ضرور اندازہ ہوگا کہ پاکستان ایک بہت ینگ ملک ہے اور اس کو بہت سخت ضرورت ہے تعلیمی پیشے کے اندر مدد کی. یہاں پہ جتنی تعلیم کا رجحان ہوگا اتنا ہی ہم لوگ اگلے دہائیوں میں کنٹریبیوٹ کر سکیں گے دنیا کی آگے بڑھنے میں. تو دس از اے ویری گڈ اپرچونیٹی فار اینی ون ٹو انویسٹ ان پاکستانز ایجوکیشن سسٹم, اور ہم یہی دیکھ رہے ہیں کہ ہمارا وقت جو ہے ضائع نہیں ہوا, بلکہ اس کا بہت لوگوں کو بھی فائدہ ہو رہا ہے, اساتذہ کو بھی فائدہ ہو رہا ہے, اور پورے پاکستان کو فائدہ ہو رہا ہے. تو ابھی تو شروع کے دن ہیں, لیکن آگے ہم دیکھ رہے ہیں کہ اور کامیابی ہماری کام سے.
جو بچے اسکولوں میں نہیں ہیں اور وہ چاہتے ہیں کہ سائنس کی تعلیم حاصل کریں, ان کے لیے بھی آپ ان کی رجسٹریشن بھی کرتے ہیں اس پلیٹ فارم پر؟
जी बिल्कुल, हम सबसे पहले तो सबसे आसान तरीका है कि अगर आप YouTube पे जाएं और आप एडकासा लिखें तो आपको हमारी मुफ्त वीडियोस जो हैं जो इम्तिहान की तैयारी के लिए दस्तयाब हैं, आप उनका इस्तेमाल शुरू कर सकते हैं। उसके लिए आपको कोई पैसे नहीं देने पड़ते और आप अपनी इम्तिहान की तैयारी कहीं भी इंटरनेट इनेबल्ड किसी भी डिवाइस से शुरू कर सकते हैं। उसके बाद अगर आपको मजीद मदद की जरूरत है तो हमारी मुख्तलिफ सर्विसेज हैं जो नहायत ही कम कीमत में मुयसर हैं। किसी भी अकेडमी या स्कूल या ट्यूशन सेंटर या इवन एक किसी वाहिद ट्यूटर के सभी सस्ती हैं और हम कोशिश यही करते हैं कि अपने बच्चों को कम से कम कीमत में वो सहूलत फराहम करें जो अमीर तरीन घरानों में बच्चों तक मुयसर हैं। तो कोशिश यही है कि हम इस प्लेइंग फील्ड को लेवल करें और कोशिश करें कि जो मेरिट है उसको आगे बढ़ाएं। तो ये तरीकेकार है, आप हमें आसानी से यूट्यूब पर ढूंढ सकते हैं और एक आध महीने में आप हमारी ऐप भी देखेंगे जिसपे और भी आसान हो जाएगा, किसी भी स्मार्टफोन के जरिए आप हमारी सर्विसेज को हासिल कर सकेंगे।
तो ये बताइए कि जो टीचर्स हैं और जो जो समझते हैं कि वो इसमें मजीद अपने टीचिंग के स्किल्स बढ़ाएं, ऑनलाइन टीचिंग का स्किल भी उनको आ जाए, तो उनके लिए भी ट्रेनिंग का बंदोबस्त करता है आपका प्लेटफॉर्म?
फिलहाल तो हमारा जो मकसद है या फोकस है वो बच्चों की आसानी पैदा करना उनके लिए तैयारी के लिए, लेकिन हमने देखा है कि बहुत से असातिज़ा हैं जो इस तरफ आना चाहते हैं और अपने पन का मुजाहरा भी करना चाहते हैं एक तरह से, कि उनके जो टैलेंट है वो एक स्कूल तक महदूद ना रहे बल्कि वो जहाँ भी पढ़ाना चाहें और लोग उनसे फायदा उठाना चाहें वो अपनी सर्विसेज दे सकें। इसको देखते ही हम अनकरीब ही कुछ ऐसी सर्विसेज लॉन्च करने वाले हैं जिसमें टीचर्स भी अपनी सर्विसेज को हमारे साथ ट्रेन हो सकेंगे बट उसके साथ साथ अपनी सर्विसेज को आगे बढ़ा भी सकेंगे और असातिज़ा जो है वो स्टूडेंट्स तक सर्विसेज दे भी सकेंगे हमारे प्लेटफॉर्म को इस्तेमाल करते हुए। तो हम फुली अवेयर हैं कि बहुत से ब्रिलियंट असातिज़ा हैं जो इस तरह की सर्विसेज प्रोवाइड करना चाहते हैं और उनकी ट्रेनिंग और उनके लिए वो प्लेटफॉर्म देना कि जहां से वो अपने आप को आगे बढ़ा सकें और मुख्तलिफ शहरों में तालीम की रसाई को आसान बना सकें, हम वो देने को तैयार हैं। आप चंद महीनों में देखेंगे कि हमारी कुछ इंटरेस्टिंग प्रोडक्ट्स आएंगी जो इन चीजों को भी मुतारिफ कराएंगी।
वजाहत कीजिए कि स्कूल किस तरह आपके प्लेटफॉर्म को इस्तेमाल कर रहे हैं, क्या सिस्टम कैसे काम करता है?
जी बिल्कुल, मैं आपको बताता हूँ। इस वक्त COVID-19 की आपको मालूम है इसकी वजह से पूरी दुनिया में स्कूल बंद हैं, पाकिस्तान उसमें कोई मुख्तलिफ नहीं है, पाकिस्तान में भी स्कूल बंद हैं। इसकी वजह से स्कूल्स पे बहुत प्रेशर है कि वो किस बात का ट्यूशन लें, किस पास खासतौर पर प्राइवेट स्कूल जो है जिनके पास आमदन सिर्फ बच्चों का ट्यूशन ही होता है वो बहुत ज्यादा प्रेशर में है। तो हमने उनके लिए एक मुनफरद सर्विस लॉन्च की जिसमें हमने उनसे कहा कि अगर आप अपने बच्चों को एडकासा के जरिए पढ़ाना चाहते हैं तो हम आपसे एक फिक्स फी के अंदर वो आपको आपके बच्चों को पढ़ाएंगे। इसके जरिए आप ये वक्त निकाल सकेंगे, यानी आपके बच्चों को तालीम की रसाई होगी थ्रू यू, लेकिन हम आपके लिए वो सर्विस प्रोवाइड करेंगे बहुत कम कीमत पे ताकि आपका स्कूल चलता रहे और आप वो फीस जायज तौर पे कलेक्ट करते रहें क्योंकि आपकी वजह से बच्चों को तालीम की रसाई। आपने हमारी मदद करनी है स्कूल्स को अपने बच्चों को कनेक्ट करने के लिए एडकासा से। तो बहुत से स्कूलों ने इस सर्विस को का फायदा उठाया, उन्होंने अपने बच्चों को एडकासा के साथ रजिस्टर किया, हम रोजाना उनके बच्चों को पढ़ा रहे हैं और इस तरह उनका स्कूल का भी पहिया चलता रह रहा है और जब कोविड इंशाल्लाह खत्म हो जाएगा और उसके बाद उनके स्कूल खुल जाएंगे तो वापस वो अपनी रूटीन में जा सकेंगे। तो और हमें खुशी हुई कि हम उनकी भी मदद कर सके, बच्चों की मदद भी कर सके और वालदैन के ऊपर भी बोझ नहीं पड़ा बच्चों को मजीद कोई और खर्चा करने के लिए और उसी फीस के अंदर जो पहले अपने स्कूलों को देते थे मैनेज कर पाए वो अपने तालीमी सफर को और पीछे नहीं रहे।
ई लर्निंग है या ये जो ऑनलाइन एजुकेशन का जो सिस्टम है ये एक एक आप समझते हैं कि ये एक आने वाली एक इंडस्ट्री बन जाएगी, और जिस तरह के एक ट्यूशन का सिस्टम कायम था, जिस तरह अकेडमीज का सिस्टम कायम था, अब ये ऑनलाइन जो एजुकेशन है ये उससे कहीं बड़ी इंडस्ट्री बनकर सामने आने वाली है COVID-19 के बाद?
मेरे ख्याल से तो ये ऑलरेडी बन चुकी है एक बहुत बड़ी इंडस्ट्री। अगर आप दुनिया का ट्रेंड देखें तो ऑलरेडी ये फास्टेस्ट ग्रोइंग एजुकेशन के अंदर सेक्टर है। एजुकेशन इटसेल्फ इज अ $6 trillion इंडस्ट्री इन द वर्ल्ड एंड उसके अंदर तकरीबन कोई $200 billion का की जगह रखती है ई लर्निंग जो सबसे तेजी से ग्रो कर रही है। सो ये तो आगे बढ़ना ही है। अब सवाल ये रहता है कि हम कितना बड़ा उसमें حصہ ڈالتے ہیں بوتھ ایز اے پرووائڈر آف سروسز بٹ آلسو ایز یو نو پیپل ہو پارٹیسپیٹ, ہم حصہ لے کے اس کا میکسیمم بینیفٹ اٹھائیں. اب تعلیم جو ہے وہ کسی کیمپس یا کسی یونیورسٹی تک محدود نہیں رہے گی یا کالج یا اسکول تک, اب آپ کہیں سے بھی بیٹھ کے زیادہ تر تعلیمی شعبوں کے اندر حصہ لے سکیں گے بہت کم قیمت میں ٹیکنالوجی کے ذریعے. تو تعلیمی نظام ہی بدلنے والا ہے. بہت سے لوگ جو وسائل کی وجہ سے یا اپنی رسائی کی وجہ سے کسی بھی وجہ سے جو رکے ہوئے تھے تعلیم کے سے دور تھے, اب وہ دور نہیں رہیں گے. تو کوشش یہ کرنی چاہیے ہم سب کو کہ ہم اس کو اور آسان بنائیں, اور یہ انڈسٹری تو آلریڈی بن چکی ہے لیکن میرے خیال سے یہ ذمہ داری بھی ہے. ہر ذمہ دار شہری کو اس طرح سوچنا چاہیے کہ اگر آپ کے پاس یہ ہنر ہے ٹیکنالوجی کا یا آپ کو اچھی تعلیم مل چکی ہے اور آپ اس لوگوں کے لیے آسانی پیدا کر سکتے ہیں تو پھر آسانی پیدا کرنی چاہیے ہے. اور خاص طور پہ اگر آپ اپنے ملک کے لوگوں کے لیے اپنے شہریوں کے لیے کچھ کر سکتے ہیں تو ضرور کرنا چاہیے. تو اسی جذبے کے ساتھ ہم کام کرتے ہیں. ہمیں معلوم ہے کہ یہی فیوچر ہے دنیا کا اور یہی فیوچر ہے پاکستان کے نوجوان لوگوں کا.
امریکہ میں یہ جو انڈسٹری ہے یہ کتنی تیزی سے فلرش کر رہی ہے, اور آنے والے دنوں میں کیا اسکوپ ہے اس انڈسٹری کا, اور آن لائن ایجوکیشن کہاں تک جائے گی, کیا یہ کیمپسز کہاں جائیں گے, یہ تعلیم کا سسٹم کیا ہوگا, سرٹیفکیٹس کہاں ہوں گے, ڈگریوں کا کیا بنے گا, جابس کے لیے کیا, تو پوری دنیا بدل جائے گی نا.
یہ تو دنیا تو آلریڈی بدل رہی ہے, ہماری آنکھوں کے سامنے بدل رہی ہے. میرے 4 سال کا بیٹا ہے, مجھے نہیں لگتا کہ اس کو یونیورسٹی جانے کی ضرورت پڑے گی جس طرح چیزیں بدل رہی ہیں. تو آئی ایم شیور ہمارے آنکھوں کے سامنے ہم مختلف موضوع ہیں, آپ دیکھ لیں چیزیں بدلتی جا رہی ہیں بہت تیزی سے. تو تعلیم کا شعبہ بھی ایسا ہی ہے کہ آئی تھنک جو آپ اب اس وقت دیکھ لیجیے سارے امریکہ میں جو اسٹوڈینٹس F1 ویزا پہ آئے ہیں سب آن لائن پڑھ رہے ہیں, چاہے اپنے ملک سے پڑھیں, اپنے گھر سے پڑھیں یا وہیں سے پڑھیں, لیکن آن لائن ہی پڑھ رہے ہیں. تو پھر تھوڑے سے بعد سوال اٹھے گا کہ ہم کس بات کتنے ڈالر بھر رہے ہیں اگر یہ آن لائن ہمیں ہم لاہور سے بھی پڑھ سکتے ہیں تو پھر یہاں ہاسٹل لینے کی کیا ضرورت ہے. اس کو ایک بہت عام ایگزامپل دیتا ہوں, امریکہ میں بھی میں نے ایگزامپل دیا تھا ہارورڈ یونیورسٹی میں, میری وہاں پہ ڈبیٹ ہو رہی تھی اسی موضوع پہ. تو میں کہتا ہوں دیکھیں جب پرنٹنگ پریس ایجاد ہوا تھا نا تو کتاب عام ہوئی تھی. تو اس سے پہلے کیا ہوتا تھا, کتاب جو تھی وہ ایک چرچ کے اندر ہوتی تھی, ٹھیک ہے. تو لوگ کہتے تھے کہ بھائی یہ کتاب عام ہو گئی ہے, اب علم عام ہو گیا ہے, تو اس سے بہت معاشرے میں خرابیاں پیدا ہوں گی. لیکن خرابیاں تو پیدا شاید کم ہوئی, معاشرہ آگے بڑھا. اسی طرح ٹیکنالوجی آج جو اس طرح لے کے جا رہی ہے تعلیم کو مزید عام کر رہی ہے, آسان کر رہی ہے, تو یہ اتنا ہی بڑا ایک یو نو شفٹ ہے, پیراڈائم شفٹ ہے. تو ہمیں اس کو امبریس کرنا چاہیے. یس اس کی وجہ سے یہ تھا کہ جو پہلے ایک چرچ میں لائبریری ہوتی تھی یا ایک مسجد میں یا ایک مدرسے میں ایک لمیٹڈ انفارمیشن ہوتی تھی, وہ بڑا مشکل ہوتا تھا باہر نکلنا, وہ نکلنا شروع ہوگی کتاب کے ذریعے, پرنٹڈ کتاب کے ذریعے. اب اور زیادہ ہوگا تو رول چینج ہو جائے گگا. وہ یونیورسٹی اس زمانے میں بھی 2000 سال پہلے بھی آکسفورڈ تھی, آج بھی آکسفورڈ ہے, لیکن اس کا رول چینج ہو جائے گا, وہ زیادہ ریسرچ اورینٹیڈ ہو جائے گی. اور یہی ہے, آپ جتنی بڑی یونیورسٹیز دیکھ لیجیے وہاں ریسرچ ہوگی, وہاں سے چیزیں چھپیں گی وہاں سے, لیکن جو یہ لیکچرنگ ہے اور ٹیچنگ ہے انڈر گریجویٹ لیول پہ یا ایون ماسٹر لیول پہ, یہ اب جو ہے وہ کیمپس کی ضرورت نہیں ہوگی اس کے لیے. تو اب جو وسائل ہوں گے وہ ریسرچ کی طرف جائیں گے یونیورسٹیوں کے اندر, وہاں صرف وہ لوگ آئیں گے پڑھنے جو بالکل پینیکل پہ پی ایچ ڈیز یا بالکل فیلڈ ریسرچ کرنے آ رہے ہیں, اور جو باقی ہیں ان کے لیے آسانی ہو جائے گی, قیمتیں گر جائیں گی اور تعلیم عام ہونا آسان ہو جائے گی. تو آئی تھنک اٹس گوئنگ ٹوورڈز اے بیٹر فیوچر. بلڈنگس تو بلڈنگس ہیں, آپ آج بھی دیکھ لیجیے کیمبرج میں جا کے ہارورڈ کی پرانی بلڈنگ 200 سال 300 سال پرانی, وہ ویسی کی ویسی ہی کھڑی ہیں, ان میں کوئی زیادہ فرق نہیں آئے گا. لیکن یہ بات ہے کہ وسائل کس طرف جائیں گے, وہ اب جائیں گے زیادہ ریسرچ کی طرف, اور جو یہ لیکچرنگ ہے اور امتحان پاس کرنا یہ ایک عام سی بات ہو جائے گی.
بہت شکریہ فہد تنویر صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ اور آپ کی بیگم نے ایک آن لائن ای لرننگ کا پلیٹ فارم قائم کیا ہے جس کا نام ہے ایڈکاسا, اور اس پلیٹ فارم کے تھرو آپ پاکستان کے 50,000 طالب علموں کو جو ایف اے ایف ایس سی اور ہائی اسکول کے اسٹوڈنٹس ہیں ان کو اعلیٰ ترین جو معیاری تعلیم ہے جو بین الاقوامی معیار کی ہے وہ فراہم کر رہے ہیں, خاص طور پر سائنس کے شعبے میں, اور اس کے ساتھ ساتھ 50 اسکولوں کو بھی آپ ہائیلی کوالیفائڈ جو اساتذہ ہیں وہ فراہم کر رہی ہیں, اور اس طرح ان لوگوں تک بھی ان بچوں کو بھی اور ان لڑکیوں کو خاص طور پر اعلیٰ ترین معیاری تعلیم فراہم کرنے کا ایک پلیٹ فارم فراہم کر رہے ہیں جو کہ اسکولوں میں نہیں جا پاتی, جہاں کے اسکول موجود نہیں ہیں, جہاں کے والدین ان کو اسکولوں میں جانے کی اجازت نہیں دیتے. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, آپ کا بہت شکریہ.
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے۔ خبریں اب ہر وقت آپ کی مٹھی میں۔
اور اب ایک نظر ڈالتے ہیں یہ امریکہ میں اسکول کے بچوں کی آن لائن تعلیم کی صورتحال پر۔ امریکہ میں جولائی کے آخری دو ہفتوں کے دوران 97,000 سے زیادہ بچے کورونا وائرس کا شکار ہوئے۔ اگست کے شروع میں امریکہ کی 25 سے زیادہ ریاستوں میں والدین، اساتذہ، طلبہ اور کمیونٹی کے ارکان محفوظ اور مساوی بنیاد پر اسکولوں کے کھولنے کا مطالبہ لیے سڑکوں پر نکل آئے۔ دوسری طرف یہ معاملہ سیاسی بحث کا موضوع بن گیا ہے۔ تفصیلات سنیے نیلوفر مغل کی اس رپورٹ میں۔
محفوظ اسکولوں اور مساوی تعلیم کے مطالبے کے لیے اگست کے شروع میں ہزاروں والدین، اساتذہ، طلبہ اور دوسرے شہریوں نے نیو یارک کی گلیوں میں مارچ کیا۔
اپریل میں کووڈ کی وجہ سے ہم نے اپنی ایک کولیگ کو کھو دیا اور ہم نہیں چاہتے کہ مزید اساتذہ اس وائرس کا شکار ہوں۔ ہر ایک کو محفوظ رکھنے کے لیے اس موسم خزاں میں ہمیں 100% آن لائن تعلیم کی ضرورت ہے۔
بہت سی ریاستوں کی طرح نیو یارک میں بھی اسکولوں کو علاقے کی صورتحال کو مد نظر رکھ کر دوبارہ کھولا جائے گا۔ نیو یارک شہر میں طلبہ ہفتے میں صرف 3 دن تک اسکول کے اندر کلاسز لے سکیں گے۔
بات یہ ہے کہ زیادہ تر بچے اسکول جا سکیں گے اور کثیر تعداد میں اسکول بھی کھلے ہوں گے۔ بچے ہفتے میں 2 دن یا 3 دن اسکول جا سکیں گے۔ اس کا انحصار اس ہفتے پر ہوگا۔ ہم کچھ دوسرے اسکولز میں غیر معمولی صورتحال ہوگی اور ہم اس کے بارے میں بھی بات کر سکتے ہیں۔
اگر کسی اسکول میں کووڈ-19 کا ایک تصدیق شدہ کیس ہو تو پوری کلاس کو 2 ہفتوں کے لیے قرنطینہ میں رکھا جائے گا۔ اگر 2 مختلف کلاسز میں 2 مثبت کیسز ہوں تو پورے اسکول کو قرنطینہ میں رکھا جائے گا۔ لیکن احتجاج میں شامل بہت سے ٹیچرز کے لیے بچوں اور اساتذہ کو واپس اسکول بھیجنا قبل از وقت ہے۔ ان کا کہنا ہے کہ تقریباً 15 لاکھ اساتذہ یا 4 میں سے 1 کو اپنی صحت کو پہلے سے درپیش مسائل کے باعث کرونا وائرس سے متاثر ہونے پر زیادہ مسائل کا سامنا کرنا پڑ سکتا ہے۔
ہمارے اسکولز پہلے سے ہی پرہجوم ہیں، مناسب طور پر ہوادار نہیں یا سہولیات نہیں ہیں، اور وہ ہمیں واپس بھیجنا چاہتے ہیں۔ حالانکہ ملک بھر میں کووڈ کے کیسز بڑھ رہے ہیں، پھر بجٹ میں کٹوتی ہو رہی ہے، یہ ممکن نہیں۔
5ویں جماعت کے لارنس جس اسکول میں تعلیم حاصل کر رہے تھے اسے مارچ کے بعد سے بند کر دیا گیا تھا، لیکن وہ جلد واپس جانے کی امید لگائے بیٹھے ہیں۔ وہ وبا سے آگاہ ہیں مگر وہ اپنے دوستوں کے ساتھ کھیلنے اور اپنی پسند کی کلاسز لینے کے لیے بیتاب ہیں، لیکن آن لائن نہیں۔
میں اپنے دوستوں کو یاد کرتا ہوں، مجھے اپنے اساتذہ یاد آتے ہیں اور میں واپس آنا چاہتا ہوں۔
مجھے لگتا ہے کہ اسکول دوبارہ کھولنے کا منصوبہ ایک فریب ہے، کیونکہ اسکولوں کے پاس کافی وسائل نہیں ہوں گے، جس کی وجہ سے کلاسز یا ایسے اساتذہ نہیں ہوں گے جن کی ہمیں ضرورت ہے۔
16 سالہ میرل معصوم کا کہنا ہے کہ ان کے ہم جماعت بھی ان کے ہم خیال ہیں۔ نیو یارک شہر کے لیے میئر کی امیدوار ڈیان موریلس اس خیال کی تائید کرتی ہیں۔
میں سابق اسپیشل ایجوکیشن ٹیچر اور سابق فاسٹر کیئر سوشل ورکر ہوں اور 2 جوان بچوں کی ماں بھی ہوں۔ یہی وجہ ہے کہ میں اساتذہ اور طلباء کی حمایت کرتی ہوں کہ بچے تب تک اسکول واپس نہ جائیں جب تک وہ محفوظ نہ ہوں۔
قومی سطح پر احتجاج کے باوجود جارجیا، مسیسپی اور دیگر ریاستوں میں اسکول دوبارہ کھل رہے ہیں، اگرچہ طلبہ اور اسکول کے ملازمین میں کرونا وائرس کے کچھ کیسز سامنے آئے ہیں۔ نینا وشنوا کی رپورٹ کے ساتھ نیلوفر مغل، وائس آف امریکہ۔
اور امریکہ میں اب جب کچھ اسکول کھلنے لگے ہیں، اس کے ساتھ ہی بچوں میں کووڈ-19 کے کیسز بھی بڑھ رہے ہیں۔ ایسی صورت میں بچوں کی صحت کے بارے میں کیا تشویش ہو سکتی ہے؟ ماہرین کی رائے مدثر منظر کی اس رپورٹ میں پیش ہے۔
ڈاکٹر خوشنود احمد یونیورسٹی آف ٹیکسس میں کلینیکل پیڈیاٹرکس کے اسسٹنٹ پروفیسر ہیں اور پلانو ٹیکسس میں چلڈرن میڈیکل سینٹر میں بچوں کے ایمرجنسی ڈپارٹمنٹ میں کام کر رہے ہیں۔
جی
ڈاکٹر خوشنود احمد، ٹیکسس میں بچوں میں کرونا وائرس کی کیا صورتحال ہے؟ کیونکہ امریکہ میں تو کہا جا رہا ہے کہ 90% اضافہ ہو گیا بچوں کے کیسز میں۔
جی اب یہاں بھی بالکل جیسے آپ کو خبر میں سنا ہوگا، ٹیکسس دوسری جو 2-3 اور ریاستوں کے ساتھ ٹیکسس میں کیسز کافی پچھلے کچھ 3-4 ہفتوں کے اندر کافی انکریز ہوئے ہیں، تو اس حساب سے بچوں میں بھی کیسز کافی بڑے ہیں۔ ہسپتال میں بھی، میں ایمرجنسی روم میں کام کرتا ہوں بچوں کی، तो बहुत सारे केसेस देखने को आ रहे हैं और एक्चुअली डेली तकरीबन जितने हम पेशेंट नॉर्मली देखते हैं उसमें से तकरीबन जो है ना अंदाजन तीसरा हिस्सा जो केसेस है ना वो कोरोना वायरस से रिलेटेड हैं, या एक्सपोजर हुआ होता उनको आते हैं, या सिम्टम्स हैं उनको, अलामात हैं उनको, वो आते हैं।
डॉक्टर साहब, बच्चों में कहते हैं कि उस तरह से अलामतें नहीं होती कोरोना वायरस की, आपने क्या देखा है, क्या उनका टेस्ट करने के बाद पता चलता है?
जी आप जो ज्यादातर केसेस आ रहे हैं ना वो बेसिकली जो वालिदैन है ना उनको थोड़ा जैसे शक होता है, फर्ज करो वालिद या वालदा का टेस्ट पॉजिटिव आया है, बच्चे को बुखार हो रहा है तो वो लेके आ गए, तो थोड़ा मतलब शक होता है पहले से ही। कई कुछ थोड़े बच्चे ऐसे भी आते हैं जिनका कोई उनको शक नहीं होता, वो आते हैं कुछ अलामत के साथ, तो उनके हिसाब से हमें शक पड़ता है तो हम फिर उसका टेस्ट करते हैं।
तो इसमें उनके ठीक होने की क्या रेशो है?
जी ठीक जो है ना अभी जो है एक्चुअली कुछ डेटा कंपाइल हुआ था रिसेंटली, तकरीबन ऑलमोस्ट कोई 131 स्टडीज थी जो कंपाइल की फ्रॉम तकरीबन 26 मुल्कों से, कोई 7,500 के करीब बच्चे थे, तो उनमें जो अलामतें जो उन्होंने जाहिर की हैं सबसे ज्यादा जो है ना कॉमन अलामतें हैं वो थी खांसी और बुखार। तकरीबन जो है 55-60% बच्चों को खांसी और बुखार ये दो अलामतें थी, और तकरीबन 19% जो थे बच्चे उनको कोई सिम्टम है ही नहीं थी और उनका टेस्ट पॉजिटिव था। तो ये इनकी ज्यादा कॉमन जो अलामतें हैं ये हैं, लेकिन जो दो स्टेजेस हैं ना इसकी, एक तो स्टेज है कि शुरू वाली जो अलामत हैं बच्चों के बुखार हो गया, खांसी हो गई, निमोनिया हो गया, वो तो हैं, लेकिन जो ज्यादा सीरियस वाली अलामतें हैं ना वो बाद में आती हैं जब आपका इम्यून सिस्टम जो है वो रिस्पॉन्ड करता है, तो आपको वो जो अभी नाम दिया जा रहा है उस को MISC जो मल्टी इंफ्लेमेटरी सिंड्रोम इन चिल्ड्रन, तो वो काफी जो है ना खतरनाक है बच्चों के लिए।
अच्छा, तो क्या इसमें क्या खतरा है?
बेसिकली एक है और बीमारी जिसको कहते हैं कावासाकी डिजीज, तो इसकी जो अलामत हैं बहुत मिलती जुलती हैं उसके साथ। उसमें होता ही है कि आपकी जो सारी ब्लड वेसल्स होती हैं, खून की नालियां होती हैं सारी पूरे जिस्म में, वो उनकी सोजिश हो जाती है, उनकी इन्फ्लेमेशन हो जाती है, और उनकी वजह से सारे जो तकरीबन आपके जिस्म के अज़ा हैं जहाँ जहाँ वो ब्लड वेसल्स हैं इन्फ्लेम हुई हुई, वो भी उनकी इन्फ्लेमेशन जो हो जाती है, इंक्लूडिंग जो है आपका उसमें दिल, हार्ट है आपका, किडनीज हैं, बाकी भी सारे जो है ना ऑर्गन्स हैं, तो वो जब तक इलाज ना किया जाए तो बेसिकली सारे के सारे सिस्टम आपके जो है ना असरअंदाज होना शुरू हो जाते हैं।
जी डॉक्टर साहब, इसके केसेस शुरू में भी आने शुरू हुए थे बच्चों में कावासाकी डिजीज के, तो अभी तक वो चल रहा है?
अभी तक चल रहे हैं जी, अभी असल में अभी जो है हमें ऑब्वियसली थोड़ा टाइम के साथ इस बारे में ज्यादा पता लग गया है, ज्यादा मालूम है, तो हम जो है ना अभी जरा एक समय लें कि जहन में ये रखते हैं बात, जब बच्चा आता है तो कोई उसको इसकी अलामत ना हो, और साथ में कोई लेबोरेटरी टेस्ट वगैरह जो करते हैं उसमें जो है ना चेक करते हैं टू मेक श्योर कि जो है ना उनकी इन्फ्लेमेशन नहीं डेवलप हो रही।
ठीक, तो डॉक्टर साहब कोई अमवात भी हो रही है बच्चों में?
जी अल्लाह का शुक्र है इस हिसाब से जो अमवात हैं वो बहुत थोड़ी देखने को मिली हैं, लेकिन बच्चे बीमार जब देखिए इसमें ये है कि एक तो पहली चीज तो ये कि बच्चे में अलामतें जो है ना वो रिलेटिवली थोड़ी इतनी सीवियर नहीं है, कि ज्यादातर बच्चे जो है उनको हस्पताल में दाखिल कराने की जरूरत नहीं पड़ रही, लेकिन जिन बच्चों को हस्पताल में दाखिल करने की जरूरत पड़ती है, एक अभी जो है ना CDC का अभी डेटा आया है, उसमें ये है कि उन्होंने March 1st से लेकर July 25th तक 14 जो है ना स्टेट्स में डेटा इकट्ठा किया है, तकरीबन उसमें से हर 100,000 में से 8 बच्चे जो है ना उनको एडमिट होना पड़ रहा है अस्पताल में, जो कि बहुत लो है कंपेयर टू जो है ना अडल्ट जो है ना वो हैं 164 पर 100,000 जो है ना वो उनको दाखिल होना पड़ रहा है अस्पताल में। लेकिन जो बच्चे अस्पताल में दाखिल हो रहे हैं ना, तकरीबन ये हर 3 बच्चों में से एक बच्चा इंटेंसिव केयर यूनिट में जा रहा है, तो जब बच्चा बीमार होता है ना इसका मतलब कि बच्चे को बीमारी काफी शदीद और मतलब काफी बीमार हो जाता है।
जी डॉक्टर साहब, अब स्कूल खुल रहे हैं रफ्ता रफ्ता,
जी
तो कितना खतरा है बच्चों को?
देखिए जी, बच्चों को यू नो जो सिचुएशन है बड़ी वो किस्म का वो है, नाजुक बैलेंस है। एक तरफ तो बच्चों को चाहिए उनकी नशोनुमा के लिए स्कूल जाना, और दूसरी तरफ ये भी है कि जब स्कूल एक दफा जाएंगे तो बच्चे तो चलो ठीक है, ज्यादा बीमार नहीं होते, कुछ होते भी हैं, लेकिन वो केसेस जो है ना, फिर वो जब घर आएंगे तो घरों में वो जो है ना दूसरे अपना फैमिली के अफराद को भी स्प्रेड होगा। तो खदशा यही है कि सर्ज एक दफा फिर आएगी स्कूल खुलने से।
बहुत शुक्रिया डॉक्टर साहब। ये थे डॉक्टर खुशनूद अहमद। डॉक्टर हफीज़ुर रहमान बच्चों के अमराज के माहिर और हॉफ्स्ट्रा यूनिवर्सिटी मेडिकल स्कूल न्यूयॉर्क में असिस्टेंट क्लिनिकल प्रोफेसर हैं। आइए इनसे मालूम करते हैं कि न्यूयॉर्क में क्या सूरत हाल है।
जी डॉक्टर हफीज़ुर रहमान साहब, न्यूयॉर्क में वैसे तो कोरोना वायरस के केसेस बहुत कम हो गए हैं, लेकिन बच्चों की क्या सूरत हाल है?
The rate in last 6 weeks, there have been more cases in children.
बच्चों में ज्यादा केसेस बच्चों के सामने आए,
ज्यादा सामने आए हैं। So almost an increase of 90%. So that is significant and worrisome. ये बड़े mild cases के सारे, ठीक है जी? इसमें mild का मतलब कि इसमें symptoms बहुत कम थे। कुछ केसेस हुए हैं जो वो मल्टी सिस्टम कावासाकी लाइक डिजीज थी, वैसे भी हुए हैं, लेकिन बाय फार मोस्ट ऑफ द केसेस ये काफी माइल्ड हुए हैं, जो इंक्रीज हुए हैं केसेस।
तो डॉक्टर साहब, माइल्ड से क्या मुराद आपकी?
माइल्ड से मतलब कि उनको किसी रीजन की वजह से टेस्ट किया गया और उनके टेस्ट पॉजिटिव आ गए। कुछ बच्चों में दे डू नॉट इवन हैव रेस्पिरेटरी सिम्टम्स, कोई ना खांसी ना बुखार कुछ भी नहीं। हो सकता है पेरेंट्स से किसी और को की या उनका एक्सपोजर हुआ था तो उनको टेस्ट किया गया, इसलिए नंबर इतने बढ़ गया।
तो लेकिन अब जाहिर है कि बच्चे लाए तो गए ना अस्पताल में।
जी बच्चे ज्यादा आउट पेशेंट की टेस्टिंग हुई है ज्यादा। बच्चे कुछ हॉस्पिटल्स में भी जो एडमिट हुए हैं वो भी सब ऑलमोस्ट सारे रिकवर हो गए, और उनमें जो कावासाकी लाइक डिजीज थी उनको सिम्टोमेटिकली ट्रीट किया, ठीक हो गया, लेकिन नंबर्स बहुत ज्यादा बढ़े।
जी डॉक्टर साहब, न्यूयॉर्क में कहा जा रहा है कि स्कूल खोल दिए जाएं, कई और रियासतों में भी स्कूल खुल रहे हैं, तो आप क्या समझते हैं कि ये एनवायरनमेंट सेफ है और बच्चे स्कूल में महफूज रहेंगे?
जी मेरा ख्याल ये है और ओपिनियन बाकी के भी हमारे कोलीग्स की यही है कि अगर प्रॉपर प्रिकॉशंस लिए गए तो सेफ है, ठीक है, क्योंकि अब देखना है कि एजुकेशन ऑनलाइन कितनी दे सके थे वो, वॉज इट इनफ? तो इट वॉज नॉट, यू नो, उसमें यही पता चल रहा है कि यू नो देयर वॉज नॉट अ लैग इसमें। तो ये फेस टू फेस एजुकेशन जो है ये जरूरी है। केसेस जरूर बढ़ेंगे जब ये एक्सपोजर होगा, जितना भी एक्सपोजर होगा, ये तो अभी हमें पता है कि वो केसेस बढ़ते हैं।
तो ये जो माइल्ड केस हैं डॉक्टर साहब, कितनी देर में ठीक हो जाते हैं बच्चे?
2 हफ्ते में बिल्कुल ठीक हो जाते हैं।
और उसके बाद कोई इफेक्ट रहता है उनपे?
उनके बाद एडल्ट्स में जैसे इफेक्ट रहता है वैसे नहीं है। तो बच्चों ने ज्यादा बेहतर यू नो शो किया है कि दे आर माइल्डर डिजीज, द सिम्टम्स गो अवे क्विकली, तो ये सारी चीजें अच्छी हैं। लेकिन फिर भी आगे जाके क्या होना है, नोबडी कैन प्रेडिक्ट दैट। उसमें बस यही फिक्र है कि टीचर्स ना बीमार होने शुरू हो जाए, और टीचर्स आफ्टर ऑल एडल्ट्स हैं तो उनकी एक्सपोजर ज्यादा हो जाएगी, तो ये सारी चीजें। लेकिन टेकिंग एवरीथिंग इनटू कंसीडरेशन, ख्याल यही है कि अगर प्रॉपर प्रिकॉशंस, डिस्टेंसिंग, हैंड वॉशिंग, मास्क इज वेरी इंपॉर्टेंट, एंड सरफेस क्लीनिंग, डेस्क की सरफेस क्लीनिंग, कंप्यूटर्स की सरफेस क्लीनिंग, ये सारी चीजें अगर उन्होंने स्कूल्स ने अडॉप्ट की और सख्ती से अडॉप्ट की, तो انشاءاللہ ول گیٹ اوور دس سچویشن ٹو. ایک اور نئی نیوز آج جو ہے وہ تھوڑی سی وری سم ہے, لیکن اس کے اوپر ابھی کوئی زیادہ انہوں نے کوئی اسٹیٹسٹکس نہیں دیے کہ سیکنڈ ویو آئے گی ناٹ ریلیٹڈ ٹو دا اسکول. یہ ویسے ہی ایک سیکنڈ ویو آف کرونا وائرس آئے گی.
ٹھیک ہے ڈاکٹر صاحب, بہت بہت شکریہ آپ کا.
بچوں میں کرونا وائرس کے بڑھتے ہوئے کیسز کے بارے میں ماہرین کی گفتگو آپ نے سنی. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
یہ وائس آف امریکہ اردو ہے. آپ ابھی سن رہے تھے خبروں اور حالات حاضرہ پر مبنی ہمارا